यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचनले नेपालको इतिहासमा गुणस्तरीय निर्वाचनको मानक स्थापित गरेको बताउनु भएको छ। निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीको सम्मानमा हिजो बालुवाटारमा आयोजित चियापानमा प्रधानमन्त्री कार्कीले अनेकौं चुनौतीको सामना गरेर निर्वाचनको पक्षमा दृढतापूर्वक उभिएर काम गर्ने क्षमता आयोगको नेतृत्वमा देखिएको भन्दै प्रशंसा गर्नुभयो। गुणस्तरीय निर्वाचनको मानक स्थापना गर्न सम्भव भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सफल निर्वाचन दिगो लोकतन्त्रका लागि पनि ऐतिहासिक र महत्वपूर्ण रहेको बताउनु भएको गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिनुभयो। त्यस अवसरमा आयोगका तर्फबाट कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको नतिजा प्रतिवेदनको एक प्रति प्रधानमन्त्री कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले हिजो बालुवाटारमा भेट गर्नुभएको छ। सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास पाएको भन्दै बधाई ज्ञापन गर्नुभयो। उहाँले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले गरेको योगदान मुलुकले सधैं सम्झने उल्लेख गर्दै आगामी दिनमा पनि प्रधानमन्त्री कार्कीको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा रहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले रासपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश नहुने गरी काम गर्न सुझाव समेत दिनुभयो। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिनुहुने भएको छ। ज्येष्ठ सदस्य केसीले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल समक्ष पर्सी बुधबार बिहान 11:15 बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। नवनिर्वाचित सांसद केसीले सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुहुनेछ। नेपाली कंग्रेसबाट समानुपातिक तर्फ निर्वाचित 78 वर्षीय केसीले यही चैत 12 गते संघीय संसद भवनमा प्रतिनिधि सभाका अन्य 274 सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण आयोजनामा परामर्शदाता नियुक्ति गर्दा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन पर्यटन सचिव केदार बहादुर अधिकारी सहित 21 जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजीव गौतम राजन पोखरेल प्रदीप अधिकारी समेत 21 जना चिनिया ठेकेदार कम्पनी र परामर्शदाता उपर सार्वजनिक सम्पत्तिको हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा हिजो विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश नेौपानेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। आयोगले तत्कालीन सचिव अधिकारी र पूर्व महानिर्देशक राजन पोखरेल तथा प्रदीप अधिकारीसँग जनै 46 करोड़ 15 लाख र पूर्व महानिर्देशक संजीव गौतम र महेन्द्र सिंह रावलसँग 8 करोड़ 95 लाख भन्दा बढ़ी बिगो माग दावी गरी मुद्दा दायर गरेको विज्ञप्तीमा उल्लेख छ। नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन थापाले दिनुभएको राजीनामा सर्वसम्मतिले अस्वीकृत गरेको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामपछि नैतिक जिम्मेवारी लिँदै सभापति थापाले दिनुभएको राजीनामालाई बैठकले अस्वीकार गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ। उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सानेपा स्थित पार्टी मुख्यालयमा चैत 6 गतेदेखि शुरू भएको बैठकले वर्तमान जटिल राजनैतिक परिस्थितिमा थापाकै नेतृत्व आवश्यक रहेको ठहर गरेको छ। प्रवक्ता देवराज चालिसेका अनुसार निर्वाचन पराजयको प्रमुख कारण नेतृत्वको व्यक्तिगत कमजोरी नभई संरचनागत समस्या र नियन्त्रण बाहिरको परिस्थिति रहेको बैठकको निष्कर्ष रहेको छ। बैठकले उपसभापति शर्माद्वारा प्रस्तुत 27 बुधे निर्वाचन समीक्षा प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको छ। अब पार्टीको सम्पूर्ण ध्यान 15 महाधिवेशनतर्फ केन्द्रित गर्ने निर्णय पनि बैठकले गरेको छ। महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन विधान संशोधन र सांगठनिक पुनर्संरचना गरिने कांग्रेसले जनाएको छ। यसैगरी 2082 भदौमा भएको जेएनजी प्रदर्शनका विषयमा गौरी बहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न कांग्रेसले माग समेत गरेको छ। कपिलवस्तुको महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी भएको छ। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताउनुभयो। उहाँले निषेधाज्ञा लागू गरिएका क्षेत्रमा भेला हुन, सभा जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी गौतमले निषेधाज्ञा आदेशको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कार्यवाही समेत गरिने बताउनुभयो। कपिलवस्तुको महाराजगंज नगरपालिका दुई गदामा दुई समुदाय बीच भएको विवादका कारण निषेधाज्ञा आदेश जारी गरिएको हो। जिल्लाको महाराजगंज बर्गदामा भएको घटनामा 23 जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेहरूको भैरवा, भरतपुर र बहादुरगंज अस्पतालमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा 9 जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो। यसैबीच कपिल वस्तु प्रशासनले सार्वजनिक अपील जारी गर्दै जिल्लामा शान्ति सुरक्षा र सद्भाव कायम राख्न प्रशासन प्रतिबद्ध रहेकाले राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज, संघ संस्था, संचार क्षेत्र लगायत सबै पक्षलाई शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा जिम्मेवार भूमिका निर्वाह गर्न र अनावश्यक भीड़भाड़ नगरी सहयोग गरिदिन आग्रह समेत गरेको छ। अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा लिनुपर्ने अनुमति सेवालाई सजिलो र छरितो बनाएको छ। विभागले सूचना प्रकाशन गरी विदेशी नागरिकले नेपालका 13 जिल्लाका निषेधित क्षेत्रमा पदयात्रा गर्दा विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था उल्लेख गरेको छ। सो निषेधित क्षेत्रमा समूहगत रूपमा एजेन्सी मार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्ने सम्बन्धी सेवालाई अनलाइन प्रणाली अवलम्बन गरी झन्झट रहित छिटो छरितो र सेवाग्राही मैत्री बनाएको पनि जनाइएको छ। शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ। एयर क्वालिटी इण्डेक्स एक्यूआईको तथ्याङ्क विश्लेषण गर्दा 7 दिन अघि मात्र वायु प्रदूषण 178 एक्यूआई पुगी काठमाडौँ विश्वकै दोस्रो प्रदूषित शहरको रूपमा सूचीमा परेको थियो। हिजो भने वायु प्रदूषण घटेर 60 एक्यूआईमा झरेको छ। योसँगै काठमाडौँ विश्वका प्रदूषित शहरको सूचीमा 67 स्थानमा रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा गौतमले आफूले गरेको कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार मन्त्री डाक्टर गौतमले मन्त्रालयको वेबसाइट मार्फत आफ्नो कार्यकालमा गरेका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो। उहाँले जेएनजी आन्दोलनका क्रममा घाइते भएका गुणस्तरीय उपचार र राहत तथा वर्गीकरण गरेको उल्लेख गर्नुभएको छ। यस्तै वर्गीकरण विवरणमा वीर अस्पतालको आकस्मिक उपचार विभागको 55 शैय्या विस्तार गरिएको, 93 आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न भई 62 आधारभूत अस्पतालबाट प्रारम्भिक सेवा सञ्चालन भएको लगायतका विषय उल्लेख छन्। त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले आफ्नो कार्यकालको 100 दिने प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको छ। मन्त्री श्रेष्ठले 100 दिनको अवधिमा नीतिगत, संरचनागत तथा सेवा प्रवाह सुधारको महत्वपूर्ण प्रयास शुरू भएको बताउनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था अस्पतालको सर्वेक्षण गर्ने भएको छ। देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गृहस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनी अध्ययन गर्नका लागि सर्वेक्षण गर्न लागि तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिनुभयो। आगामी वैशाखदेखि असार मसान्तसम्म तथ्याङ्क संकलन गरिने उहाँले बताउनुभयो। कार्यालयले प्रत्येक 10-10 वर्षमा निजी स्वास्थ्य संस्थाको सर्वेक्षण गर्ने भने तापनि केही वर्ष ढिलाइ भएको जनाएको छ। रक्त संचार केन्द्र वीरगंजमा रगतको अभाव भएसँगै गम्भीर घाइतेदेखि सुत्केरी महिलाको समेत उपचार सेवा प्रभावित भएको छ। रक्त संचार केन्द्र वीरगंजमा रगतको अभाव भएको र अहिले कुनै पनि समूहको रगत केन्द्रमा संचित नरहेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले बताउनुभयो। उहाँले रगतको अभावसँगै अहिले वीरगंजका अस्पतालमा बिरामीहरूको चाप पनि बढ़ेको बताउनुभयो। दैनिक 150 भन्दा बढ़ी बिरामीका आफन्त विभिन्न अस्पतालबाट रगतका लागि आउने गरेको र अहिले शोध भर्नाबाट मात्र रगतको अभाव टार्दै आएको पाण्डेले बताउनुभयो। र अरणीको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्य विनायकदेखि काभ्रे प्लाञ्चोकको धुलीखेलसम्म 6 लेनमा सड़क विस्तार भइरहेको छ। 3 वर्ष अघि शुरू गरिएको जम्मा 16 किलोमिटरको उक्त सड़क विस्तारमा हालसम्म 67% भौतिक प्रगति भएको सूर्य विनायक धुलीखेल धुलीखेल सिन्धुली बर्दीवास सड़क आयोजनाले जनाएको छ। आयोजनाले थपिएको समयमा काम सम्पन्न गर्ने जनाएको छ। 2 लेन रहेको उक्त राजमार्ग 6 लेनमा विस्तार गरिएको हो। सड़कका दायाँ बायाँ 2 सर्भिस लेन तथा 2.5 मिटरको फुटपाथ उत्पाद समेत निर्माण भइरहेको छ। आयोजनाको समय अवधि सकिएपछि गत मक्सिर अन्तिम साता पुनः एक वर्ष म्याद थप गरिएको थियो। उक्त सड़क विस्तारका लागि सूर्य विनायकदेखि सागासम्म र सागादेखि धुलीखेलसम्म दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो। छ बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।